الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. بس ہماری زبان دینی میں چل رہی ہے، اس میں ایک نظریہ ذکر ہو گیا ہے کہ زبان دین و زبان قرآن، زبان وحی متاثر از فرہنگ زمانہ ہے، کہ اس کو مفصل عرض کیا ہے اور نقد کی. دوسرا نظریہ جو زبان دین کے اندر ہے وہ یہ کہ زبان دین زبان نمادین ہے، سمبولک ہے. نماد یہاں پر اب مختلف تقریباً باتیں سامنے آتی ہیں کہ زبان دین زبان نماد ہے، کیا مراد ہے اسے. بعضوں نے اس سے مراد یہ لیا ہے کہ زبان نماد ہے یعنی زبان دین رمزی ہے لیکن واقع نما نہیں ہے، یعنی واقع کی حکایت نہیں کرتا. مثلا ایک مثال دی جاتی ہے، مثلا ہمارے معاشرے میں مثال عام ہے کہ جب نمرود نے حضرت ابراہیم کو آگ میں پھینکا تو ایک چڑیا اپنے منہ میں پانی لے کر آگ کے اوپر پھینک رہی تھی، اور ایک دوسرا پرندہ اس کے پاس سے گزرا، اس نے کہا کہ تمہارے اس قطرے سے اس آگ پہ کیا اثر پڑے گا. اس نے کہا کہ میں کے ذریعے مجھے بھی معلوم ہے کہ اثر نہیں پڑے گا، لیکن میں اپنا وظیفہ ادا کر رہی ہوں، اور تاکہ قیامت کے دن نمرود کی فوج میں شمار نہ ہوں. اب یہ ایک واقعہ نقل ہوا ہے، اس کو کہتے ہیں کہ یہ کیا ہے، رمز ہے، سمبولک ہے، نماد ہے. یعنی کیا، اس سے آپ ایک مطلب تو استخراج کر رہے ہیں لیکن یہ واقع نما نہیں ہے، لیکن یعنی خارج میں کوئی ایسا واقعہ رونما نہیں ہوا کہ جس کی ان جملات کے اندر حکایت ہو رہی ہے. خارج میں ایسا نہیں ہوا کہ مثلا چڑیا جا رہی تھی، پانی لے کر گرایا، پھر یہ سارا حالت رونما ہوئی ہے، بعد میں یہ نقل ہوئی ہے، بلکہ ایک مطلب سمجھانے کے لیے کسی نے اس واقعے کو گھڑا ہے تاکہ ایک مطلب کی طرف توجہ مبذول کرا سکے. اگر یہ مراد ہو زبان دین کی، زبان دین کے زبان نماد ہے، تو یہ نظریہ باطل ہے، ہم اس کو قبول نہیں کر سکتے. اس لیے کیوں؟ اس وجہ سے کہ قرآن کے اندر جتنے بھی حقائق ذکر ہوئے ہیں، جتنے بھی واقعات ذکر ہوئے ہیں، وہ ایک واقعیت رکھتے ہیں. اور اس واقعیت سے حکایت کی گئی ہے. بس یہ ایک نماد کا معنی اگر یہ کیا جائے تو یہ غلط ہے. اگر نماد کا معنی مجاز گوئی لی جائے یعنی زبان قرآن زبان نماد ہے، یعنی مجاز گوئی کی گئی ہے اس کے اندر. یعنی مجاز گوئی میں کیا ہوتا ہے؟ معنی ظاہری مراد نہیں ہوتا بلکہ غیر از معنی ظاہر. جس طرح کہ آپ کہتے ہیں کہ انسان شجاع ہے، اس کو سمجھانے کے لیے آپ کیا کہتے ہیں؟ یہ فلانے کیا ہے؟ اسد ہے مثلا، شیر ہے، کل اسد ہے. تو آپ کیا کرتے ہیں؟ اس سے آپ معنی ظاہری مراد نہیں لے رہے ہوتے ہیں کہ جو لفظ بدل کر، بلکہ آپ اس کا غیر معنی لے رہے ہوتے ہیں. اگر نماد سے مراد یہ ہے کہ مجاز گوئی ہے، اور پھر اس سے مراد یہ لی جائے کہ یہ مجاز گوئی کل قرآن کے اندر موجود ہے، یعنی پورے کا پورا قرآن جو ہے وہ مجاز گوئی میں ہے، نماد ہے، یہ بھی نظریہ قابل قبول نہیں ہے، کیونکہ پورے کا پورا قرآن مجاز نہیں ہے. اگر نماد سے مراد یہ لیا جائے کہ قرآن و وحی الہی جس طریقے سے ظاہر رکھتی ہے، باطن بھی ہے اس کا، اور اس باطنی معانی کو نماد کہا جاتا ہے، اگر یہ مراد ہو تو یہ حق ہے، درست ہے اور صحیح ہے. لیکن کلام جدید کے اندر جب یہ کہا جاتا ہے کہ زبان دین زبان نماد ہے، تو جو اس کے قائلین ہیں وہ اس قول کے قائل نہیں ہیں. بعضوں نے نماد کا معنی تمثیلی لیا ہے، یعنی زبان دین زبان نماد ہے یعنی تمثیلی ہے. تمثیلی بیان میں کیا ہوتا ہے؟ تمثیلی بیان میں یوں کہا جاتا ہے کہ ایک واقعیت موجود ہے، اس کو انسان نہیں سمجھ پاتا، آپ اس مطلب کو سمجھانے کے لیے کیا کرتے ہیں؟ ایک بیان سے استفادہ کرتے ہیں، تمثیلات سے استفادہ کرتے ہیں، اور پھر اس کے ذریعے آپ اس مطلب کو سمجھاتے ہیں. مثلا علم کے اندر اس کو کیا کہا جاتا ہے کہ معقول کو محسوس بنا کر پیش کرتے ہیں تو سمجھ میں آتا ہے. ایک معنی عقلی ہے، ایک معنی معقول آپ کے پاس موجود ہے، اگر وہ سمجھ میں نہ آئے تو مثالوں کے ذریعے سمجھایا جاتا ہے. اب وہ مثال کیا بنتی ہے؟ نماد بنتی ہے اس معنی حقیقی کا. جیسے مثلا ایک بچے کو آپ نے ایک حقیقت سمجھانی ہے کہ جو کہ اس کے فہم کے مطابق نہیں ہے، اور وہ کبھی بھی اس کو اس حقیقت کو بے عین ہی درک کرنے کے قابل نہیں ہے، تو آپ کیا کرتے ہیں؟ اس حقیقت کو سمجھاتے ہیں اس کو، لیکن ایسے جملات اختیار کرتے ہیں جو اس کے فہم کے مطابق ہوتا ہے، تمثیل دینے کی کوشش کرتے ہیں اور اس کے ذریعے جو ہے اس کو سمجھاتے ہیں. اگر یہ معنی مراد ہو تو یہ معنی بھی حق ہے، لیکن اگر یہ کہا جائے کہ پورے کا پورا قرآن اس طریقے سے ہے، یہ بھی غلط ہے. پورا قرآن ایسے نہیں ہے، ہاں بعض حقائق ہیں کہ جس کو اس طریقے سے تمثیلی انداز میں بیان کیا گیا ہے، ہاں بعض موارد میں زبان دین زبان نمادین بھی ہے اس معنی کے اندر. جیسے مثلا अल्लामा तबा तबाई, शहीद मुतहरी या गजवादी आमुली, इनका नजरिया यह है कि हजरत आदम का किस्सा जो कुरान के अंदर नाकल हुआ है वो बयाने तमसीली है। अब बाजों ने यह समझा कि इस तमसीली बयान का मतलब यह है कि असलन वाकईयत नहीं रखता, यानी उस चिड़िया की मानद है, किस्सा जो चिड़िया का है इस मानद है, और लिहाजा नकद किया फिर अल्लामा के ऊपर आकर, ये क्या आपने कह दिया मसलन, ऐसा नहीं है बल्कि वाकईयत मौजूद है। अल्लामा जब या शहीद मुतहरी आयतुल्ला जवादी आमुलिये कहते हैं कि हजरत आदम का किस्सा जो कुरान में नकल हुआ है, यानी सजदा करवाना, फिर उनका जन्नत से निकलना, फिर मेवा मतलब मेवा खाना, ये सारा जो वाकया नकल हुआ है ये तमसीली बयान है, तो इसका माना ये नहीं है कि जिस तरीके से मतलब वो चिड़िया पानी लेकर जा रही थी मसलन इस तरीके से है, यानी असल में वाकया रूनुमा नहीं हुआ, खुदा ने खुद वो वाकया बनाया है, बनाकर क्या किया है, एक मतलब की तरफ इशारा किया है, याद किया ये बात दुरुस्त नहीं है कुरान के अंदर, बल्कि वो ये कहना ये चाहते हैं कि आदम भी है, शैतान भी है, वाकईयत है, खारिज में मौजूद है, इनका आपस में इर्तिबात है, और ये जो वाकईयत जो खारिज में मौजूद थी आदम की और शैतान की, और फिर इनका जो आपस में इर्तिबात था ये माकूल था, इसको खुदा ने क्या किया, महसूस अंदाज में पेश किया है, यानी वाकई ये नहीं है कि आदम नाम की चीज नहीं है, फकत एक किस्सा बयान किया एक मतलब की तरफ बयान, ना, आदम भी है और शैतान भी है, लेकिन वो चूंकि जो हकीकत है वो हकीकत बालातर है इंसान के दर्क से, तो खुदा ने क्या किया है, बयान तमसीली से इस्तेफादा करके उस हकीकत को समझाने की कोशिश की है, और इसके पास इसके लिए हमारे पास बहुत सारे शवाहिद मौजूद हैं कि मैं उस बात में वारिद नहीं होना चाहता। बहरहाल ज़बाने दीन ज़बाने नमादीन है, अर्ज कर दिया कि मुख्तलिफ मानी है और किस तरीके से काबिल कबूल है, किस तरीके से काबिल कबूल नहीं है। साहिब किताब ने यहाँ तालीकी के अंदर ये लिखा है कि वाजह नमाद यानी लफ्ज नमाद यानी सिंबल दर पारई अज इस्तिलाहात ब उमूरी चून इस्तआरे तफावुत मियाबद, यानी वो कहते हैं नमाद इस्तआरे से मुतफावित है, एक नहीं है, लेकिन अम्मा दर इंजा माने आम में आन मोरद नजर आज के शामिल है मजाज व इस्तेआरे रा निज दरबार में गिरत, यानी इस मकाम में जिस मकाम में हम बात कर रहे हैं और मैंने बात शुरू किया कि जबाने दीन जबाने नमादीन है, यहां पर नमाद से मुराद माने आम है, यानी मजाज को भी शामिल है और इस्तेआरे को भी शामिल है, यह अब आपने लुगत में पढ़ा हुआ है अदबियात के अंदर, रजू करें उसकी तरफ, इन मजाज और इस्तेआरे में फर्क क्या और कैसे ये एक दूसरे के साथ मिलते हैं, ये इंशाल्लाह वहां पर आप वो देखेंगे। ये कहते हैं कि यहां मुराद जो जबाने दीन जबाने नमादीन है यानी मजाज है, मजाज गोई मुराद ली जा रही है यहां पर, आया वाकई जबाने दीन ये जबान मजाज गोई है या नहीं है, अर्ज किया अगर कुल्ले कुरान के अंदर सिरायत दे दें कि अलिफ से ले अलहम सूरह अलहम से लेकर सूरह बन्नास तक पूरे का कुरान पूरा कुरान जो है मजाज गोई कर रहा है, यह बात दुरुस्त नहीं है, लेकिन कुरान ने इस उसलूब को इख्तियार किया है और वो मवारिद उसके मुशख्खस हैं, और आप इन्होंने फिर बाज इशारे किए हैं कि सैयद रजी ने एक पूरी किताब लिखी है जो कुरान के अंदर और अहादीस नबवी के अंदर मजाज इस्तेमाल हुए हैं उसको बयान किया है, उनके मजाज गोई की जो राज हैं उससे पर्दा उठाया है। इब्न कुतैबा जो है इसने तावील व मुश्किल कुरान किताब लिखी जो कि मारूफ है, इसके बारे में आकर इसने बात की है। और फिर सफा 203 पे आकर ये मतलब की तरफ इशारा करते हैं जिसकी तरफ मैंने इशारा किया है कि नमाद यानी हकीकत को तमसीली अंदाज में पेश करना, ये भी जबाने नमाद के अंदर आता है, जमाने जबाने नमादीन के अंदर आता है ये मतलब भी, लेकिन मानी फर्क करते हैं बहुत ज्यादा, कि تفکیک کرنا ضروری ہے ہر معنی کے اندر کہ یہاں نماز سے کیا مراد لیا جا رہا ہے، فرق کرے گا اس میں. مثلا یہاں پہ یوں عبارت لکھ کے آتے ہیں، از دیدگاہ اندیشمندان مسلمان، یعنی ان کا نظریہ کیا ہے، تودہ مردم بسیاری از حقائق متعالیہ جز در قالب زبان تمثیلی در نمیتا یابن، یعنی حقائق متعالیہ کو ایک گروہ مردم کا جو ہے وہ بغیر مثال کے سمجھ نہیں پاتا، حتماً مثال دینا پڑے گی. اسی وجہ سے پیغمبران کو کیا کیا گیا ہے، ہدایت، تمام لوگوں کی ہدایت کا مامور قرار دیا گیا ہے ان کی عقلوں کے مطابق، نہ کہ اپنی عقل کے مطابق. بس جب پیغمبر ان سے گفتگو کرے گا تو اگر وہ کوئی مطلب نہیں سمجھ پا رہے تو مثال کے ذریعے ان کو سمجھائے گا. اور پھر آغا جوادی عملی کی عبارت کو یہاں نقل کرتے ہیں، وہ یہ کہ مراد از تمثیل این نیست کہ قصے کے اصلا مطابق خارجی و واقعی نداشتے بے صورت داستان نمادین ارائے گردد، یعنی تمثیل کا معنی یہ نہیں ہے کہ اگر ہم کہتے ہیں قرآن کے اندر تمثیلی بیان موجود ہے، اس کے مصادیق موجود ہیں، اس کا معنی یہ نہیں ہے کہ قصہ اصلا موجود نہیں ہے خارج میں، مطابقت خارجی نہیں رکھتا، بلکہ اس کو ایک رمز کے طور پر بیان کیا گیا تاکہ ایک مقصود، ایک خاص مقصود کی طرف پہنچایا جائے جا کر، جس طرح مثال دی وہ چڑیا کی قصہ جو ہے موجود ہے. بلکہ بدین معنی است کہ حقیقتی معقول و معرفتی غیبی کہ وقوع غیبی یافتے بے صورت محسوس و مشہود بازگو شدہ است. بلکہ تمثیلی بیان سے مراد یہ ہے کہ ایک معقول اور غیبی حقیقت موجود ہے جس کو ہم درک نہیں کر سکتے، اس کو خدا نے کیا کہ محسوس و مشہود انداز میں بیان کیا ہے. یہ تمثیلی بیان سے مراد ہے. اس کے بعد پھر 204 صفحے پہ مصنف نماد کا ایک اور معنی بیان کرتے ہیں کہ جو نماد بے معنی پول تیلیچ، اور مختلف اس کے تلفظ کیے گئے ہیں، فارسی میں مثلا تیلیخ بھی لکھا گیا ہے اور تیلیش بھی لکھا گیا ہے، حقیقت اس کے سپیلنگ جو ہیں TILLICH ہے، پول PAUL پول تیلیچ، یعنی ہم میرے خیال میں انگلش میں تلفظ تیلیچ کریں گے اس کو، اور انہوں نے اپنا، کسی نے تیلیچ کیا ہے، کسی نے تیلیخ کیا ہے، بہرحال پول تیلیچ اس نے آ کر کہا ہے کہ جتنے بھی قضایا دینیہ کے جو کہ صفات خدا کے ساتھ مربوط ہیں وہ زبانیں نمادین رکھتے ہیں، نمادین ہیں، اور اس پول تیلیچ کا زبان نمادین کے اندر ایک خاص معنی ہے جس کے مختلف یعنی عناصر ہیں، اگر وہ ان تمام عناصر پائے جائیں تو تب وہ کیا ہے، یہ نماد تھیلیچ، یعنی اس کا کیا نام ہے، نام یہی پڑ گیا ہے، نماد بے معنی تھیلیچ، یعنی پول تھیلیچ، نماد پول تھیلیچ اس کے اندر بیان ہوا ہے. کیا ہے اس کے تقریباً اس نے چار عناصر ذکر کیے ہیں کہ یہ چاروں عناصر ہونے اس کے اندر ضروری ہیں تب وہ نمادین بنے گا، وہ قضیہ جس کے اندر یہ چار خصوصیات موجود ہوں وہ نماد کہلائے گی، اگر ایک خصوصیت بھی اس میں سے نکل گئی تو نمادین، نماد ہونے سے خارج ہو جائے گی. مثلا انہوں کتاب نے اشارہ نہیں کیا اس طرف، چونکہ اس نظریے کی طرف اشارہ کیا، میں وہ چار عناصر اس کی طرف بیان کر دیتا ہوں. مثلا یہ مختلف کتابوں میں آپ جب رجوع کریں گے تو یہ عناصر ذکر ہیں، جو آپ کوئی بھی کتاب میں سے زبان دینی کو اٹھا کے دیکھ لیں گے، نظریہ وہاں مفصل بیان ہوا ہے. مطلب اس کا پہلا عنصر کیا ہے کہ در لفظ نمادین مدلول غیر مطابقی ارادے شدہ است، جب بھی آپ لفظ نماد، کوئی بھی لفظ جو نماد صورت میں استعمال ہوگا اس میں آپ غیر مطابقی کی طرف جائیں گے، مطابقی معنی نہیں لیں گے، کوئی نماد نہیں بنے گا، تو سری ہو جائے گا. دوسرا عنصر کیا ہے، مدلول غیر مطابقی آن نیز امری بسیار پیچیدہ است، یعنی وہ جو آپ اس لفظ سے جو کہ نماد بنا ہے اور غیر مطابقی معنی ارادہ کیا ہوا ہے، وہ مدلول غیر مطابقی کیا ہے، وہ بھی بہت زیادہ پیچیدہ ہے، آسان نہیں ہے اس کو سمجھنا یا اس تک رسائی حاصل کرنا. تیسرا کیا ہے، مدلول غیر مطابقی نماد خدا یا چیزی است کے جاگزین خداوند می شود. یعنی نماد کون سا قضیہ بنے گا، کون سا لفظ بنے گا جو خدا یا خدا کے بارے میں جو صفات ہیں اس کے بارے میں جب آپ قضایہ بنائیں گے تو وہ نمادین شمار ہوں گے. اس کا مطلب ہے کہ خدا کے علاوہ اگر کسی کے بارے میں آپ بات کریں گے حقیقت میں وہ نمادین شمار نہیں ہوگا، نماد شمار نہیں ہوگا.
خدا کے بارے میں اور
وہی خدا جو خدا کے مثلا صفات کے بارے میں ہے، اس قسم کے جو بھی ہے. چوتھا عنصر جو اس نے یہاں پر ذکر کیا وہ یہ کہ دین از دیدگاہ از این نظریہ پردہ، یعنی پول تیلیج کیا ہے، مساوی با شناخت خداوند و پیوند قلبی با اوست. یعنی شناخت دین کسے کہتے ہیں، جہاں پر شناخت خدا قلب سے حاصل ہو وہ دین کہلاتا ہے اس کے اندر. تو قضایا دینی کون سے قضایا دین شمار ہوں گے کہ جو کیا ہے اس قسم کے ارتباط کو مستقیم بیان کریں. بس یہ خصوصیات جس کے اندر پائی جائیں گی وہ کیا ہوگا، نماد بے معنی اخص اس کو کہتے ہیں یا بے معنی خاص کے جو پول تھیلچ نے بیان کیا ہے، تب وہ یہ نماد کے دائرہ کار میں آئے گا. یہ کیا کہتا ہے وہ، یہ اس کا کیا یہ کہنا چاہتا ہے کہ خدا اصل وجود ہے نہ کہ موجودات میں سے ایک موجود، لہذا ہم جب خدا کے بارے میں بحث کریں گے کیا کریں گے، سمبولک گفتگو کریں گے. کیوں؟ اس وجہ سے کہ غیر سمبولک خدا کے یعنی سری گفتگو کرنا خدا کے بارے میں ممکن نہیں ہے. وجہ کیا ہے کہ اس نے خدا کے بارے میں زبان کو زبان نمادین کہا ہے، نمادی زبان کہا ہے. اس کی وجہ یہ ہے کیونکہ خداوند کیا ہے، فوق درک انسان ہے، اور خدا جب فوق درک انسان ہے تو اس کے بارے میں گفتگو کرنا کیا ہے، ممکن نہیں ہے. بس اب جب بھی اس کے بارے میں گفتگو کریں گے تو وہ کیا ہوگا، نمادین ہوگا، سمبولک آپ اس کے بارے میں گفتگو کریں گے. وہ کہتا ہے کہ فقط ایک جملہ اس بارے میں آپ سری بول سکتے ہیں. وہ یہ کیا کہہ سکتے ہیں، آپ یہ کہہ سکتے ہیں کہ خدا خود وجود ہے. یہ جو قضیہ یہ صریح ہے، نمادین نہیں ہے. لیکن اس کے بعد آپ جتنے قضایا بھی خداوند کے بارے میں بنائیں گے، مثلا آپ کہتے ہیں کہ خدا علت العلل ہے، خدا جو ہے وہ قادر ہے، خدا فلاں ہے، خدا مثلا، جتنے بھی آپ قضایا بنائیں گے وہ سارے کے سارے سمبولک شمار ہوں گے، اس کا معنی نہیں ہوگا. بس نماد کا ایک معنی بے معنی خاص یا بے معنی اخص جو بھی اس کو آپ تعبیر کر لیں کیا ہے، پول تیلچ کا نظریہ ہے کہ جو اس نے بیان کیا ہے. اور اس نے پھر عناصر ذکر کیے ہیں، اگر یہ عناصر موجود ہوں گے چار تو تب جا کر وہ کیا ہے، زبان نمادین بنے گی، والا اگر ان میں سے ایک بھی ختم ہو گیا تو پول تیلچ کے نزدیک وہ زبان نماد شمار نہیں ہوگی. اس کے بعد پھر آ کر چونکہ انہوں نے کہا کہ زبان نمادین کے اندر بحث شروع ہوئی ہے تو تعویل بھی بیچ میں آ جاتی ہے اس کے، یعنی ایک ہمارے پاس جملہ موجود ہے اس کا ایک ظاہری معنی ہے، آپ اس کا غیر ظاہری معنی مراد لیں جو نمادین میں یہی معنی لیا جاتا ہے، تو پھر یہاں پر بحث آتی ہے تعویل کی کہ آیا واقعا تعویل کرنا درست ہے یا درست نہیں ہے. تو یہاں پر پھر انہوں نے یہ ذکر کیا ہے کہ یہاں تعویل کے اندر پھر مختلف گروہ موجود ہیں، اس میں صدوقیان اور फरीसियान और ये तमाम चीजें हैं कि जो मतलब मुहिम इतना नहीं है, मतलब इन्होंने इशारा इस तरफ कम किया। बस नतीजा क्या निकला हमारी बात का? नतीजा ये निकला कि जबाने दीन को आप जबाने नमाद बना सकते हैं, लेकिन उसकी खास शराइत है। जिस तरीके से अर्ज किया है, तो अगर उन शराइत को मद्देनजर रखें, कुल्ले कुरान के अंदर शराइत ना दें, आप कह सकते हैं। लेकिन बाज मानों में तो असलन कुरान जबाने नमादी नहीं रखता। जिस तरह के अर्ज हुआ है कि अगर कोई आकर ये कहे कि कुरान जो है वो क्या है, मजाज गोई इस माना के अंदर है कि जितनी भी अल्फाज व कजाया व हकायक नकल हुए हैं उनका खारिज में वजूद नहीं है असलन। खुदा ने क्या किया है, इनके जरिए एक खास माने का, एक खास मकसूद तक लोगों तो को पहुंचाना चाहा, जिस तरह की वो चिड़ी के पानी का फेंकने की दास्तान दी है। इस तरीके से अगर कोई माने तो असलन कुरान की जबान ऐसी नहीं, किसी तरीके से भी आप इसको नहीं मान सकते। कुरान के तमाम हकायक वजूद खारजी रखते हैं। अगर ये नजरिया माने तो ये नजरिया गलत है। जिस तरह के बाद रोशन फिकरान जैसे सुरूश है और इस किस्म के जो मुनहरिफ हुए रोशन घर हैं ईरान के अंदर शिया उलमा, ये जो इस वक्त ईरान में भी मौजूद नहीं है, गर्ब में जिंदगी गुजार रहे हैं, वो तकरीबन इस किस्म के नजरिए की तरफ अपनी वो गिराइश रखते हैं और अपनी किताबों में उन्होंने सराहत के साथ इस बात को जिक्र किया है। लेकिन अगर नमाज से मुराद मजाज गोई ले लें, कि जो कि उसलूबे जबाने तमाम जबान है, हर जबान में मजाज गोई की जाती है, अगर इसको बाज मवारिज में मान ले तो ये कुरान ने इसे सलूक से इस्तेफादा किया है, कोई ममानियत भी नहीं है। और अगर नमाज से मुराद जबाने तमसीली ले लें, तो अगर कुल्ले कुरान की तरफ सरायत ना दिया जाए, बाज मवारिज में मौजूद है और इसके अंदर भी कोई मुश्किल पेश नहीं आती, माने हक है और दुरुस्त है। और ये एक मतलब था कि जो इन्होंने यहाँ पर जिक्र किया है। इसके बाद जो बास मतरा करते हैं वो ये कि हमारे पास हमारे एक एक तरफ से हमारी जबान जबाने बशरी है, जहन जहने बशरी है, मारफत मारफत बशरी है, और दूसरी तरफ एक खुदा है कि जो फौक बशर है, जिसकी तमाम सिफात आला है, खुद जात आला मरतबे पर फाइज है। अब हम अगर इसको मौसूफ बेसिफत करना चाहते हैं, इसके बारे में गुफ्तगू करना चाहते हैं, तो किस जबान में करें? ये हम पहले बात पढ़ चुके हैं, लेकिन चूंकि जबान दीनी के अंदर भी ये बात मतरा होती है, लिहाजा यहां पर दोबारा उसको बयान कर रहे हैं कि आया हम जिस जो जबान रखते हैं, जो मफाहीम हमारे जहन के अंदर मौजूद हैं, इल्मों कुदरतो हयातो इस किस्म के वजूद, मतलब अल्लाह मौजूद, अल्लाह हय्युन, अल्लाह आलिमुन, ये तमाम हम क्या हैं, गैर खुदा के बारे में भी इस्तेमाल करते हैं। मतलब कि अल इंसान मौजूद, अल इंसान हय्युन, अल इंसान आलिमुन कादिरुन, ये तमाम इस्तेमाल करते हैं। अब आया हम अपनी इस महदूद इल्म के साथ, महदूद मारिफत के साथ, जबान बशरी के साथ, खुदा के जो के फोक है बशर है, बात कर सकते हैं इसके में या नहीं कर सकते? इसमें फिर क्या है, मुख्तलिफ नजरिए सामने आए। उनमें से एक नजरिया क्या है, इलाहियात सलबी का है। इलाहियात सलबी वाले क्या कहते हैं, वो ये कहते हैं कि हम खुदा को मुत्तसिफ बिसिफात नहीं कर सकते। अगर हम कहते भी हैं कि अल्लाह आलिमुन, चूंकि दीन ने कहा है अल्लाह कादिरुन अल्लाह हय्युन, तो इससे मुराद हमारी माने सलबी है, यानी अल्लाह आलिमुन लैसा बे जाहिल, अल्लाह कादिरुन लैसा बे आजिज, अल्लाह हय्युन लैसा बे मय्यित, यानी हम कोई माना इरादा नहीं करते आलिम कादिर हई इससे, बल्कि हम कहते हैं कि आलिम है यानी जाहिल नहीं है। अब आलिम से क्या मुराद है, इल्म से क्या मुराद है, हम खुदा के बारे में नहीं कह सकते। क्यों? हमारे जहन में जो इल्म का माना मौजूद है वो बशरी है, और इस बशरी माना से हम खुदा को मुत्तसिफ नहीं कर सकते, बस हम सलबी जबान को इख्तियार करेंगे। इसको इलाहियात सलबी से बयान किया गया है। और इसमें अर्ज हुआ था शेख सद्दूक इसी नजरिए के कायल हैं, मुल्ला रजब अली तबरेजी इसी नजरिए के कायल हैं, काजी सईद कुमी इसी नजरिए के कायल हैं, शेख मुजफ्फर रहमतुल्ला अलैह अकायद इमामिया में देखें इसी नजरिए के कायल हैं, अब्दुल्ला शुब्बर, बहुत सारे ऐसे हमारे मुतकल्लमीन व फुकहा मौजूद हैं जो इस नजरिए के कायल हैं, कि जो कहते हैं कि हम इलाहियात में इलाहियात सलबी के कायल हैं, यानी सिफात को हम सुलू, यानी तमाम सिफात सबूतिया की बाजगश्त किसकी तरफ है, सिफात सलबिया की तरफ है। मसलन अगर शेख सदुक रहमतुल्ला अलैह की इबारत यह है, इजा वसफनल्ला तबारक व तआला बिसिफातिज़्ज़ात फइन्नमा ननफी अनहु बिकुल्ल सिफतिन मिनहा ज़िद्दहा। अगर हम खुदा को किसी सिफत से मुत्तसिफ करते हैं तो हम क्या करते हैं, उससे उसकी जिद को नफी करते हैं। मतलब अगर कहते हैं अल्लाह आलिमुन यानी यानी लैसा बिजाहिल, फमता कुलना, अब खुद कह रहे हैं अगर हम ये कहें अन्नहु हय्युन अल्लाह हय है, नफईना अनहु जिद्द अल हयात, हमने जिद्द अल हयात को नफी कर दिया, यानी लैसा बिमय्यत वल मौत, वलो लम नफअल ज़ालिका अस्बतना माअहु अशिया। अगर हम इन अशिया यानी ये नफी वाली जबान इख्तियार न करें तो हम खुदा के साथ अशिया को साबित करेंगे, यानी खुदा भी और ये अशिया भी उसके साथ मौजूद हैं, लम तजल माओ हमेशा से उसके साथ हैं, और इससे क्या है तअद्दुद खुदामा लाजिम आएगा। बहरहाल ये एक नजरिया मौजूद है। बस यहां पर आकर एक और बात मौजूद है, वो ये कि एक नजरिया ये है कि हम यहां पर क्या है मुश्तरक लफ्जी के कायल हैं। ये बात पहले वजूद से शुरू हुई है, यानी अल्लाह मौजूदुन में वजूद क्या माना रखता है, आया वो अल्लाह मौजूदुन अल इंसान मौजूदुन, इन दो कजियों में जो वजूद का लफ्ज आया है ये एक ही माना में है दोनों कजिया के अंदर, या ना अल इंसान मौजूदुन में जो माना है वो अल्लाह मौजूदुन के अंदर माना नहीं है। अगर कायल हो जाएं कि अल्लाह मौजूदुन अल इंसान मौजूदुन के अंदर दोनों कजाया के अंदर एक ही माना है तो इसको काम क्या कहेंगे, वजूद लफ्ज क्या है मुश्तरक मानवी है, यानी एक माना दोनों कजाया के अंदर मौजूद है। लेकिन अगर कायल हो जाएं कि अल्लाह मौजूदुन के अंदर जो माना है वो गैर अज अल इंसान मौजूदुन के माना का गैर है, अगर ये मान लें तो फिर हम कहेंगे कि यहां वजूद क्या है मुश्तरक लफ्जी है, लफ्ज एक जैसे हैं, वाइल्ला मानी हर दो कजिए के अंदर क्या है मुख्तलिफ हैं। बस मुतकल्लमीन गए किसकी तरफ, मुश्तरक लफ्जी होने की तरफ। फलसफे में भी आपने इसमें पढ़ा है कि वजूद मुश्तरक लफ्जी है या मुश्तरक मानवी है, तो वहां पर अर्ज हुआ था कि मुतकल्लमीन जो हैं वो मुतकद्दमीन जो वो क्या कहते थे कि लफ्ज वजूद मफहूम वजूद क्या है वो मुश्तरक लफ्जी है, क्यों अगर मुश्तरक मानवी के कायल हो जाए तशबीह लाजिम आती है, क्यों आप कह रहे हो कि अल्लाह मौजूदुन में जो माना है वही क्या है अल इंसानो मौजूद में जो माना है वही अल्लाह मौजूदुन के अंदर माना है, इसका मतलब क्या है कि आप तशबीह दे रहे हैं और मिसल करार दे रहे हैं खुदा का, और लैसा का मिसली शय कुरान ये कह रहा है। बस हम हमारे ऊपर लाजिम है कि हम कायल हों कि अल्लाह मौजूदन के अंदर जो माना है वो गैर अल इंसान मौजूदन है, बस वो मुशरक लफ्जी के कायल हो गए। मुकाबिल में क्या है फैलसुफान क्या है कायल हुए हैं कि ना यहां पर क्या है वजूद मफहूम वजूद या जो इस्तेमाल होता है वो क्या है वो मुश्तरक लफ्जी नहीं है बल्कि मुश्तरक मानवी है, उनकी अपनी अदिल्ला मौजूद है कि जो फलसफे के अंदर मुफस्सल उनकी तरफ इशारा हुआ है। बस जब ये बात यहां से शुरू हुई तो फिर ये सरायत पैदा कर गई किसके अंदर, बाकी सिफात के अंदर भी, कि हम اللہ عالمن جب کہتے ہیں اور الانسان عالمن جب کہتے ہیں، ان دونوں کا ایک معنی ہے یا مختلف ہے؟ الایت سلبی والے کیا کہتے ہیں؟ مختلف معانی ہیں. لیکن حق نظریہ کیا ہے؟ حق نظریہ یہی ہے کہ نہ، علم کا ایک ہی معنی ہے، وجود کا ایک ہی معنی ہے دونوں قضایا میں. انہوں نے کیا ہے؟ خلط کیا ہے بین المفہوم والمصداق، یعنی مفہوم کا جو حکم ہے وہ کیا کر رہے تھے؟ شرائط کر رہا تھا کس کے اندر؟ مصداق میں. یعنی ایک طرف سے یہ دیکھ رہے تھے کہ مفہوم وجود کا معنی ایک ہے قضیے کے اندر، پھر کہتے ہیں خارج میں تو خدا کی حقیقت لا متناہی ہے اور کیا ہے انسان کی حقیقت کیا ہے؟ متناہی ہے. بابا ہماری بات مفہوم میں چل رہی ہے، آپ خارج میں کیوں آئے ہو؟ فلاسفہ بھی جو کہتے ہیں کہ مفہوم وجود مشترک معنوی ہے، ذہن کے اندر کہتا ہے. یعنی آپ جب کہتے ہیں اللہ موجودن، آپ کیا سمجھتے ہو اس سے؟ آیا متفاوت سمجھتے ہو اللہ الانسان موجودن؟ کیا آپ نے سمجھا کہ معدوم نہیں ہے، واقعیت رکھتا ہے انسان؟ اللہ موجودن کے اندر کیا سمجھیں گے آپ جا کر؟ یہی سمجھیں گے خدا ایک واقعیت ہے. طرد عدم کرنا کیا ہے؟ موجود ہونا ہے. تو جب آپ کہتے ہیں اللہ الانسان عالمن، علم رکھتا ہے، اللہ عالمن، یہاں بھی آپ کیا کریں گے؟ اللہ علم رکھتا ہے، لیکن عینیت معنی میں کہ جو ہم نے وہاں بیان کیا ہے کلام کے اندر اس طریقے سے. اب مفہوم علم ایک ہیں، کیا ہے؟ انکشاف. لیکن خارج میں آ جائیں تو خدا کا علم لا متناہی ہے اور انسان کا علم کیا ہے؟ متناہی ہے. خدا کا وجود لا متناہی ہے، انسان کا وجود کیا ہے؟ لا متناہی ہے. دو حقیقتیں جدا ہیں. بات ہماری مفہوم کے اندر ہو رہی تھی، بس مشکل پیش نہیں آتی. بس یہ الہیات، اس کے اندر ایک نظریہ الہیات سلبی کا تھا کہ جو عرض ہوا کہ جو ہمارے متکلمین مسلمان کے درمیان نظریہ موجود ہے. اس کے بعد دوسرا نظریہ کیا ہے؟ اس صفات خدا میں کس زبان میں سے بات کی جائے، کیا زبان اختیار کی جائے. اس میں ایک مسیحی توماس ایکویناس کے، جو 13ویں صدی میں مسیحی میں زندگی کرتا تھا، توماس ایکویناس، حمل تمثیلی کا نظریہ اس نے دیا ہے کہ اس کو بعد میں تفصیلاً عرض کریں گے. وصلی اللہ علی محمد وآلہ محمد.